أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم الحمد لله رب العالمين، وصلى الله على محمد وآله الطاهرين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. اللهم صل على محمد وآل محمد وعجل فرجهم. ان شاء اللہ خداوند متعال تمام لوگوں کی عبادات کو قبول فرمائے ماہ رمضان کے اندر، تمام لوگوں کے گناہوں کو معاف فرمائے، اور ان شاء اللہ اس منحوس بیماری کو جس کا نام کرونا وائرس ہے، COVID-19 ہے، اس کو لوگوں کی دعاؤں کے صدقے انشاءاللہ اس دنیا سے محو فرمائے اور لوگوں کی پریشانیوں کو دور فرمائے. ہم حضرت آدم علیہ السلام کے حوالے سے کیا بات کر رہے تھے؟ ان کی توبہ کے حوالے سے ہم نے بات کی، توبہ کی حقیقت بیان کی، اور ہم نے یہ دیکھا کہ کس طرح خداوند سبحان نے توبہ کے نظام کو، مغفرت کے نظام کو انسان کے وجود میں رکھا ہے اور تعین کیا ہے، اور کس طرح انسان خودی کو، غیر خودی کو، یعنی گناہ کو، اچھائی کو، برائی کو، خوب کو، بد کو تشخیص دے سکتا ہے تاکہ وہ اپنے روحی نظام کو سالم رکھ سکے. اب ہم نے کافی ساری باتیں کی اس حوالے سے، اگرچہ مختصراً تھی، لیکن آج دو تین اور پوائنٹس میں توبہ کے حوالے سے جو کہ اس قصے سے مربوط ہیں وہ میں بیان کر دوں، اور اس کے بعد ہم آئیں گے حضرت آدم اور حضرت حوا سلام اللہ علیہا کی پہلی ملاقات کے حوالے سے. دیکھیں، توبہ کے بالآخر مراتب ہیں، جس طرح ہر چیز کے مراتب ہیں توبہ کے بھی مراتب ہیں. ریپینٹنس، توبہ کو انگلش میں کہتے ہیں ریپینٹنس، ٹھیک ہے، اس کے مراتب ہیں. بعض توبہ انسان جب توبہ بجا لاتا ہے تو زیادہ سیریس نہیں ہوتا، سنجیدہ نہیں ہوتا توبہ بجا لانے میں، اس توبہ کے بعد پھر وہ گناہوں میں مشغول ہو جاتا ہے. لیکن بعض اوقات انسان ایسی توبائیں بجا لاتا ہے کہ اس کو ہم کہتے ہیں آتشین توبہ. توبہ ہے یہ آتشین، یہ وہ توبہ ہے کہ جو اولیاء خدا بجا لاتے ہیں، اور ہمیں بھی ایسی توبہ کرنی چاہیے. ہمیں بھی اپنے اولیاء اور ائمہ اور انبیاء سلام اللہ علیہم اجمعین کی پیروی کرتے ہوئے ہمیں بھی توبہ کے اندر ایک جدیت لانی چاہیے. توبہ آتشین، آتش یعنی آگ، یعنی ایسی توبہ جو جانانہ ہو. اب اردو میں تو جانانہ استعمال نہیں ہوتا، لیکن فارسی میں ہوتا ہے، یعنی زوردار توبہ، یعنی واقعاً سچی توبہ ہو، جس کے بعد انسان، جس طرح حدیث میں بھی ہے نا کہ انسان جب حج پہ جاتا ہے مکہ میں، اور جب حج سے واپس لوٹ کے آتا ہے تو ایک نو مولود بچے کی طرح ہوتا ہے کہ بالکل گناہوں سے پاک. جیسے ہوتا ہے نا جب بچہ پیدا ہوتا ہے، کوئی گناہ تو اس نے کوئی بجا نہیں لائے، بالکل پاک ہوتا ہے، فطرت خدا پر پیدا ہوتا ہے. تو انسان جب توبہ بجا لائے، آتشین توبہ بجا لائے، تو اس کا نتیجہ کیا ہونا چاہیے؟ اس کی فطرت واپس لوٹنی چاہیے، یعنی وہ مکمل پاک اور صاف اور ستھرا ہو چکا ہو اپنے وجود کے لحاظ سے، معنویت کے لحاظ سے. اب جو مراتب توبہ ہے نا، اس کے اندر ایک چیز یہ کہ توبہ انسان کو کس چیز سے نجات دلاتی ہے. دیکھیں، توبہ بعض اوقات انسان کو انحرافات سے بچاتی ہے. انحرافات کیا ہوتے ہیں؟ مثلا کسی شخص نے میرے دل میں ایک شبہ ڈالا ہے کہ بھائی کہاں ثابت ہے کہ علی ولی ہے، کہاں ثابت ہے، آیا قرآن میں کوئی آیت آئی ہے کہ امام علی کو غدیر قم کے میدان میں امامت کا منصب ملا؟ کوئی آیت آئی ہے قرآن میں؟ اب میں پریشان ہوتا ہوں، یار کوئی خاص آیت تو، ایسا کوئی لفظ تو نہیں آیا ہے کہ امامت امام علی کو ملتی ہے، ایسی کوئی آیت تو نہیں آئی ہے. تو یہاں مثلا اگر میں بہت سست ایمان ہوں نا، تو میرے دل میں شبہ آئے گا، یعنی اب انحراف کا خطرہ ہے. صراط المستقیم، میرا صراط المستقیم کیا ہے؟ لا الہ الا اللہ، محمد رسول اللہ، علی ولی اللہ، یہ صراط المستقیم ہے ہمارے نزدیک. اب کوئی میرے دل میں شبہ ڈالنے کی کوشش کر رہا ہے کہ بھائی علی ولی اللہ کہاں ہے، کیا اس کی دلیل ہے آپ کے پاس؟ اب میرا اگر مطالعہ کم ہونا تو میں شبہ میں آ جاؤں گا، اور صراط المستقیم سے آہستہ آہستہ منحرف ہوتا چلے جاؤں گا. بعض اوقات توبہ کیا کرتا ہے؟ انسان کو اس انحراف سے بچاتا ہے. بعض اوقات توبہ انسان کو کیا کرتا ہے، انحراف سے تو بچاتا ہے، لیکن اس کے علاوہ بعض اوقات توبہ انسان کو کمال کے راستے پر گامزن کرتا ہے. توبہ باعث کمالات ہوتا ہے، موجب کمالات ہوتا ہے. اس وجہ سے آپ دیکھیں توبہ شدیداً اہمیت کا حامل ہے. یعنی توبہ آپ سمجھیں کوئی فرعی چیز نہیں ہے، جس سے ہم کہتے ہیں نا اصول دین فروع دین، توبہ کوئی فرعی چیز نہیں ہے، بنیادی چیز ہے انسان کی زندگی میں، کہ جس سے ہمیشہ اس کو سروکار رکھنا چاہیے. یعنی توبہ جس طرح مثلا انسان کس طرح روزانہ کھانا پینا کے ساتھ سروکار اور غذاؤں کے ساتھ سروکار رکھتا ہے، اسی طرح توبہ کے ساتھ بھی اس کا سروکار ہونا چاہیے. جس طرح ہمارے نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کا توبہ کے ساتھ روزانہ سروکار تھا، روزانہ 70 مرتبہ استغفار کیا کرتے تھے. کیوں؟ کیونکہ توبہ باعث کمالات ہے، توبہ سے انسان نئے کمالات حاصل کر سکتا ہے. اور میں نے کل بھی کہا تھا کہ توبہ کے ذریعے خدا انسان کو نئی ہدایت نصیب کرتا ہے، رہنمائی کرتا ہے کہ بھائی تم اس غلط راستے پہ جا رہے تھے، اب تمہیں یہاں جانا ہے. ٹھیک ہے نا؟ لہٰذا اولیاء خدا کی یہ جو توبہ تھی نا، یہ آتشین توبہ تھی. آتشین توبہ کا یہ نتیجہ ہوتا ہے کہ انسان انحراف سے بچتا ہے، کمالات کی طرف گامزن ہوتا ہے. اب یہ جو اولیاء، ہاں
استغفار کا وہ کر رہی تھی
جی،
انٹرنیٹ پہ آیا تھا استغفار کا، کیا استغفار سے کیا فائدہ ہے؟
استغفار کے فوائد، ہاں
ہوئی توبہ کے تو جانا، اس کے لیے میں نے ایک میں نے لکھا تھا کہ جو آپ کو حاجت ہے، جنہیں تقریباً تمام چیزیں جو ہے نا جو بھی ہمیں حاجات ہیں ہماری، جو کچھ بھی مثلاً ہم اگر ہمارے پاس مال اور روزی کم ہے، یا اگر ہمیں جنہیں ہر چیز کے اوپر لکھا ہوا تھا، احادیث موجود ہیں، آیات موجود ہیں، حضرت نوح کی جو آیت نمبر 9 سے کیا رہا ہے، ایسا کچھ ہے
صحیح،
وہ بھی ہے نا ہم اس پہ اس بات پہ دلالت کرتی ہیں کہ اگر آپ استغفار کرو گے اور پھر خدا سے کچھ مانگو گے تو حتما آپ نے،
بالکل ایسا ہی ہے. یعنی استغفار کے بہت سارے فوائد ہیں، بہت زیادہ فوائد، یعنی ہماری سوچ سے باہر ہے. اوکے، ہم مثلا اس کو شمارش کرنا سیکھیں، استغفار کا یہ فائدہ یہ فائدہ، نہیں بہت سارے، بلکہ بعض علماء کے بقول استغفار معجزے کا کام کرتا ہے. ایک بہت اہم تاکید اس کووڈ 19 اور کورونا وائرس کے ایام میں جو بعض علماء فرما رہے ہیں نا، وہ یہ کہ استغفار کرو، کیونکہ استغفار کے ذریعے ممکن ہے یہ بیماری ختم ہو جائے. استغفار میں اتنی طاقت ہے. جی
آپ کہہ رہی کہ یہ ہے کہ اگر ہم استغفار کریں گے تو جو بھی دعا کریں گے قبول ہوگی، حتماً قبول ہوگی.
کیونکہ استغفار سے کیا ہوتا ہے؟
نہیں
مثلا اگر ایسی بات ہے میں ہر روز استغفار کروں گا اور دعا کروں گا امام زمان آ جائے، تو میں دعا کروں گا امام زمان ایک مہینے تک آ جائیں، اب امام زمان آئیں گے ایک مہینے تک یا نہیں؟
دیکھیں خدا بعض اوقات، دیکھیں لیلۃ القدر کی جو رات جو اب گزر گئی ہے، اس کی ایک فضیلت کیا تھی؟ جو مانگو تم آج رات وہ قبول ہوگا. مثلا میں نے خدا سے آج ایک چیز مانگی ہے، تو کیا مجھے خدا اس وقت مجھے آسمان سے اتار کے دے گا؟ تو کیا اس کا یہ مطلب ہے کہ خدا نے میری دعا قبول نہیں کی ہے؟ نہ، خدا نے میری دعا قبول کی ہے، لیکن خدا اس قبولیت کو فعلیت اور انیبل کب کرے گا؟ وہ اپنے خاص ٹائم کے مطابق. ممکن ہے میری دعا قبول ہو گئی ہو کہ امام زمانہ کا ظہور مثلا بہت جلد ہو، ابھی ہم کیا کریں گے؟ دیکھو یہ دعا ہی غلط ہے، خدایا ایک مہینے بعد، یہ غلط دعا ہے. خدایا آج ہی ظہور کر، آج ہی ظہور ہو جائے. خدایا تعجیل فرما. اب تعجیل فرما کس کے ہاتھ میں؟ خدا کے ہاتھ میں. خدا نے آپ کی دعا قبول کر لی ہے، لیکن وہ خدا یہ نہیں کہا کہ بھائی چونکہ مہدی نے کہا ہے تو میں آج ہی امام کو بھیج دیتا ہوں زمین پر، نہیں ایسا نہیں ہے. خدا نے دعا قبول کر لی ہے، لیکن وہ اپنے ٹائم سے اس چیز کو بھیجے گا آپ کے لیے.
جو امام سجاد علیہ السلام کی حدیث ہے کہ دعا تین موارث ہوتی ہیں، دعا جب ہم مانتے ہیں تو تین چیزیں ہوتی ہیں، یا قبول ہو جاتی ہے، یا جو
رد ہوتی ہے،
قبول نہیں ہوتی بلکہ جو ہے نا ہم سے بلا رد ہو جاتی ہے، ہمارے
بلاؤں کو رد کرنے کے لیے صحیح،
اور بلائیں رد ہو جاتی ہیں، اور تیسرا یہ تھا کہ جو آخرت میں محفوظ ہو جاتی ہے.
آخرت میں محفوظ ہو جاتی ہے. البتہ توبہ کا چیپٹر بہت وسیع ہے، ٹھیک ہے نا. ایک تو وہ گناہ شناسی کی کتاب میں نے آپ کو لکھوائی، توبہ کے حوالے سے اور بھی کتابیں اگر کبھی ذہن میں آئی تو میں آپ کو بتاؤں گا. اب سوال، ایک سوال یہاں پر اور کرنا چاہیے، ٹھیک ہے بھائی آتشین توبہ اور بہت ہی جانانہ توبہ میں کرتا ہوں اور کمال کے راستے پہ گامزن ہو جاتا ہوں، اس کا آخرتی کوئی فائدہ ہے یا نہیں ہے؟ اس کا آخرتی فائدہ بھی ہے آتشین توبہ کا، वो क्या फायदा है कि जब हम आतिशीन कहते हैं तो आतिश का क्या मतलब है, आतिश यानी आग, यानी मैं इस कदर में ये तौबा गर्मा गर्म तौबा हो, आंसुओं से भरी हुई तौबा हो कि इसका नतीजा उलमा फरमाते कि इस तौबा की इस आग से वो आग बुझ जाएगी जो आखिरत में खुदा ना खासा नसीब होनी थी। सही है, तौबा आतिशीन यानी गर्मा गर्म तौबा इंसान करे, आंसुओं से भरी हुई तौबा करे, ये आंसू जहन्नम की उस आग को बुझा देंगे, या ये आग तौबा की ये आग इन उस जहन्नम की आग को बुझा देगी इंसान के लिए। इस वजह से तारीख के अंदर आया है, अहादीस में भी है कि ये रिवायत मैं आपके सामने पेश करता हूं कि बाज हस्तियां मारूफ है बक्काईन से, बुक्काऊन से बेबख्शी, बुक्काऊन ये बहुत ज्यादा गिरिया करने वाले, हम कहते हैं ना आहो बुका, बुका यानी गिरिया करना, बुक्काऊन बहुत ज्यादा गिरिया करने वाले अफराद। तारीख में पांच या छह अफराद जो इन बुक्काऊन से मारूफ हैं, उनमें से सबसे पहले शख्स हजरत आदम अलैहिस्सलाम है, जिन्होंने हुबूत अव्वल के खिताब के बाद शदीदन तौबा की। रिवायात में कि हजरत आदम अलैहिस्सलाम ने, अगरचे मैंने पहले कहा था 40 साल नहीं, 40 दिन और रात, 40 दिन और रात 24 घंटे मुसलसल तौबा में मशगूल रहे। अभी जब हम हज़रत आदम के और हव्वा के किस्से में आएंगे सलामुल्लाह अलैहिम, उसमें हम मज़ीद इस चीज़ को देख लेंगे कि उन्होंने किस जगह पे की, क्योंकि देखें हुबूत अव्वल के बाद क्या हुआ, हुबूत का क्या मतलब था, मकाम व मंजिलत से नीचे कहाँ पर गए, फिर दुनिया यानी ज़मीन पे आए। जैसे तौबा की ज़मीन पर 40 दिन, हुबूत दुव्वम का खिताब आता है, ठीक है, ये जहन में रखना, हम इसके ऊपर वापस रुजू करने वाले, ठीक है। अब मैं आपको सिर्फ नाम लिखवा देता हूँ उन हस्तियों का जो उन बुक्काऊन से जो मारूफ हैं, बहुत ज़्यादा गिरिया करने वाले। एक मसलन देखें, अलबुक्काऊन खमसतुन, पाँच हैं, आदमु व याकूबु व यूसुफु व फातिमतु बिन्तु मुहम्मद यानी हज़रत ज़हरा सल्लल्लाहु अलैहि और व अली इब्नुल हुसैन इमाम सज्जाद अलैहि सलाम, बहुत ज़्यादा गिरिया करने वाले ये पाँच अफराद। इंशाल्लाह वो हर चीज़ मूवी में नहीं आती ना, मुश्किल है, ठीक है। ये पांच हस्तियाँ, अब ये हदीस पूरी डिटेल है कि मसलन हज़रत आदम, मैं सिर्फ हज़रत आदम का बता देता हूँ कि आएंगे, चले हज़रत आदम और हव्वा के किस्से में जब आएंगे मैं आपको बता दूँगा। तो देखें ये वो आतिशीन तौबा वाली शख्सियात है, अब फ़कत ये थी नहीं, आज के ज़माने में भी हैं, 200 साल पहले भी थी, मसलन जितने भी हमारे उरफा हैं और मुज्तहिदीन हैं, ख़ास तौर पर उरफा जो हैं वो इनके जो तौबा होती है वो काफ़ी ख़तरनाक होती है, यानी बहुत ज़्यादा आतिशीन होती है बिलाखिर। अलबत्ता ये हमें तौबा के अंदर ख्याल रखना चाहिए, जिस तरह भी इन्होंने भी मिसाल दी ना कि मैं इमाम ज़माना के ज़ुहूर का तलबगार हूँ कि खुदाया तू 1 महीने में भेज दे, अगर नहीं भेजे मसलन मैं खुदा से मांगता हूँ खुदाया मेरी ये मुश्किल तू हल फरमा, अगर खुदा ने हल ना फरमाई तो बाज़ लोग पता है क्या करते हैं, बाज़ लोग अपने आप को तलबगार समझते हैं खुदा का, यानी ये कैसा खुदा है जो मुझे नहीं देता है, ठीक है ना, यानी हम गोया खुदा के साथ हम गुस्से में आ जाते हैं, ठीक है ना, अगर मेरी हाजत कबूल नहीं होती है तो मैं खुदा से नाराज़ हो जाता हूँ, गुस्से में आ जाता हूँ, ये गलत है। हाँ कि भाई ये क्या तरीका है, जबकि इंसान अगर दुआओं में रुजू करे ना, दुआ इफ्तिताह में अगर खुद देख ले तो इंसान दुआ इफ्तिताह में ये मौजूद है कि खुदाया अगर तू मेरी दुआ, मैं दुआ तुझसे मांगता हूँ तो मेरी दुआ को फौरन कबूल नहीं करता, ठीक है, तो इस और मैं जल्दबाज हूँ तो खुदाया मेरा इल्म कम है तेरा इल्म ज़्यादा है, तू ज़्यादा जानता है कि तू मेरी दुआ कबूल क्यों नहीं कर रहा, और मैं ये जो जल्दबाज हूँ ना अपने कम इल्म की वजह से जल्दबाज हूँ मैं, चूँकि मैं बहुत कम जानता हूँ इस आलम तकवीन इन कवायद हस्ती को मैं कम जानता हूँ, लिहाजा मैं ज़्यादा जल्दबाज हूँ, ज़्यादा लईम हो जाता हूँ, अब्द लईम ज़िद्दी हो जाता हूँ, मैं गुस्से में आ जाता हूँ और तुझसे नाराज़ हो जाता हूँ, लेकिन तू फिर उसी दुआ इफ्तिताह है कि तू खुदाया कैसा खुदा है, कैसा महबूद है कि तू अब्द लईम के ऊपर तो कितना सबूर है। हम कितनी गलतियाँ करते हैं खुदा के सामने, ज़िद्दी पना दिखा देते हैं, खुदा देखें खुदा कितना मेहरबान है फिर भी हमें कुछ नहीं बोलता खुदा, इसी वजह से उलमा कहते हैं खुदा का सब्र सबसे ज़्यादा है, इंसानों का सब्र کم ہے. تو یہ دیکھیں توبہ کے حوالے سے اگرچہ بہت مباحث ہیں اس کتاب میں بھی توبہ کے حوالے سے, اگر آپ گفتار ہفتوں اور ہشتوں کا مزید مطالعہ کریں تو آپ کو یقین آ جائے گا کہ میں نے بہت ساری چیزیں ابھی نہیں چھیڑی ہیں, ٹھیک ہے, وقت کی محدودیت کی وجہ سے. ٹھیک ہے, اب آتے ہیں حضرت آدم اور حضرت حوا کے خوبصورت اور واقعی بہت ہی جالب انٹرسٹنگ قصہ ہے. ٹھیک ہے, ٹھیک ہے, اگر ہم ابھی تک حضرت آدم اور حضرت حوا کو ایک ساتھ دیکھ رہے ہیں جنت کے اندر, لیکن ابھی ہمیں ابھی اچھا ہمیں یہ دیکھنا ہے کہ بھائی حضرت حوا اور حضرت آدم کی ملاقات سب سے پہلے کب ہوئی. آپ دیکھیں, اب اس بحث سے کو آغاز کرنے سے پہلے میں ایک دو منٹ کا خلاصہ بیان کر دوں. ہم نے یہ قصہ آدم علیہ السلام کہاں سے شروع کیا تھا؟ تعلیم اسماء سے شروع کیا تھا. تعلیم اسماء حضرت آدم علیہ السلام کے وجود میں محقق ہو گئے, انیبل ہو گئے, اور اس کے بعد کیا نظام حب اور بغض حضرت آدم کے وجود میں رکھا گیا, اور اس کے بعد درخواستوں کے اندر ہم نے یہ دیکھا کہ انسان کے وجود کے اندر حسنات اور سیئات کا نظام یعنی اعمال کا نظام انسان کے وجود میں رکھا گیا, اور اس کے بعد توبہ اور مغفرت کا نظام رکھا گیا, اور چھوٹے موٹے نظامات اور سسٹمز انسان کے یعنی ہم سب کے وجود میں رکھے گئے. اب حضرت آدم اور بی بی حوا سلام اللہ علیہما زمین پر آ چکے, توبہ قبول ہو چکی ہے, اور زمینی حیات کا آغاز ہو چکا ہے, یعنی اب انسانی نظام مکمل ہو چکا ہے, ساختار انسانی مکمل ہو چکی ہے. اب ہم اس کے بعد کیا کریں گے آج کے سیشن سے؟ کچھ دوسرے قصے یہاں پر دیکھیں گے جو حضرت آدم سے مربوط ہے, مثلا حضرت آدم اور حضرت حوا کی پہلی ملاقات جو کہ خانوادے سے مربوط ہے. ہم جو کہتے ہیں نا خاندان, شادی کرنا, بچے پیدا ہوتا ہے, یہ کہاں سے شروع ہوا؟ یہاں سے شروع. اب وہ قصہ یہاں پر ہے, خاندان کی بنیاد یہاں سے, ٹھیک ہے نا, فیملی تربیتی مباحث یہاں سے شروع ہوتے ہیں. اس کے بعد ہم دیکھیں گے حضرت حابیل اور قابیل کا قصہ دیکھیں گے, اس کے بعد کچھ دیگر پوائنٹس ہم حضرت آدم کے بارے میں دیکھیں گے, اور اس کے بعد حضرت آدم علیہ السلام حالت احتضار میں وصیت کرتے ہیں حضرت شیس علیہ السلام کو جو ان کے نمائندے ہوتے ہیں. وہ سب وصیتیں حضرت آدم کی ہم دیکھیں گے انشاءاللہ, وہ سب روایات کے اندر الحمدللہ موجود ہیں. یہ ساری روایت, مجھے ایک بات بتائیں جالب ہے نا, حضرت آدم تو امامان معصوم سے تو بہت پہلے تھے نا, 10,000 سال پہلے تھے. تو یہ احادیث کس نے نقل کی ہیں؟ یعنی اسلام سے پہلے انبیاء کے واقعات ائمہ معصومین نے ہمارے لیے نقل کیے ہیں. کتنی بڑی بات ہے. یہی فرق ہے اہل سنت اور شیعہ میں. پتہ ہے کیا فرق ہے اہل سنت اور شیعہ میں؟ فرق یہ کہ اہل سنت, ایک منٹ نا, میں وہاں نہیں آ رہا ہوں. اہل سنت کیا کرتے ہیں؟ اہل سنت کا عقیدہ یہ کہ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے بعد کوئی امام نہیں ہے, کوئی امام نہیں ہے. نتیجہ کیا ہوگا؟ جتنی بھی احادیث ہیں نا وہ فقط اور فقط نبی اکرم کی ہیں, اور تو کوئی, کیونکہ وہ امامان معصوم کو امام نہیں مانتے, لہٰذا نا لہٰذا وہ صرف نبی اکرم کے 23 سالہ بعثت کے دور کو, ان کی رحلت تک کی جو جتنی بھی 23 سال کے اندر جتنی احادیث بیان کی نبی اکرم نے, بس ان کے پاس احادیث کا وہی ذخیرہ موجود ہے, 23 سالہ ذخیرہ. لیکن میں اور آپ جو کہ شیعہ ہیں ہم کہتے ہیں نہیں, ہمارے پاس 250 سال احادیث کا ذخیرہ ہے الحمدللہ. اس وجہ سے اہل سنت محروم ہے ان چیزوں سے, اور تمام یہ انبیاء کے واقعات نبی اکرم اور ائمہ معصومین نے ہمارے لیے نقل کیے ہیں. اس وجہ سے ہمارے پاس یہ ذخیرہ موجود ہے, ورنہ ہمیں کیسے پتہ چلتا کہ حضرت آدم کے ساتھ کیا ہوا ہے, حضرت نوح کے ساتھ کیا ہوا ہے, حضرت عیسیٰ کے ساتھ کیا ہوا ہے. کچھ واقعات چھوٹے موٹے قرآن میں ذکر ہیں, اور کچھ واقعات نبی اکرم ذکر کیے ہیں, کیونکہ نبی اکرم خود جنگوں میں اس قدر مشغول تھے, جنگ بدر, جنگ حنین, جنگ خندق, جنگ خیبر اور جنگ احزاب, لہٰذا ان کو بہت کم ٹائم ملا معارف کو بیان کرنے کا. صحیح ہے, البتہ انہوں نے تمام معارف امام علی علیہ السلام کے لیے اسپیشل کلاس میں بیان کیے ہیں, کیونکہ امام علی علیہ السلام روزانہ 2 مرتبہ نبی اکرم کے پاس جاتے تھے, اور نبی اکرم ان کو تمام معارف سکھاتے تھے. لہٰذا امام علی علیہ السلام کے پاس تمام علوم انبیاء ہیں امام علی علیہ السلام کے پاس, اور نتیجے میں امام علی علیہ السلام کے بعد وراثت میں تمام انبیاء, تمام ائمہ, اور امام زمانہ علیہ السلام کے پاس تمام علوم انبیاء ان کے وجود میں موجود ہیں. ٹھیک ہے نا. انشاءاللہ یہ ایک اور ٹاپک ہے جو کبھی فضائل ائمہ کے اندر ہم یہ دیکھ سکتے ہیں. ٹھیک ہے, اب حضرت آدم اور حضرت حوا سلام اللہ علیہمہ کے ہم سلام پیش کرتے ہیں. حضرت آدم سے تو ہم نے اجازت لی لیکن حضرت حوا سے ہم نے اجازت نہیں لی, ہمیں ان سے بھی اجازت لینی چاہیے. کہ دیکھیں خلقت حوا سلام اللہ علیہا اور ان کی شادی حضرت آدم علیہ السلام کے ساتھ اور پھر ان کا بہشت میں جانا, یہ اس قدر مفید ٹاپک ہے نا کہ اس میں تربیتی نکات بہت موجود ہیں ہسبینڈ وائف کے لیے, یعنی ماں باپ ہسبینڈ وائف شوہر بیوی کے لیے خود یہاں پر تربیتی نکات موجود ہیں, اور اسی طرح بچوں کی مثلا تربیت کیسے کرنی ہے اس کے حوالے سے یہاں پر نکات موجود ہیں, اور دیگر خانوادگی کا جو نظام ہے نا فیملی نظام ہے اس کے حوالے سے بھی بہت زیادہ یہاں پر نکات موجود ہیں. ٹھیک ہے, اب روایتیں بہت ہیں کہ بھائی اختلاف ہے یہاں پر علماء کا, حضرت حوا کو بھائی کیسے خلق کیا گیا, بہت اختلافات موجود ہیں, روایتیں الگ الگ موجود. لیکن نتیجہ میں آپ کو بتا دیتا ہوں جو شیعہ علماء و مفسرین اس چیز کو مانتے کہ حضرت حوا سلام اللہ علیہ کو اسی مٹی اور طینت سے خلق کیا گیا جس طینت سے حضرت آدم کو خلق کیا گیا. ٹھیک ہے, خدا کے لیے کوئی مشکل ہے حضرت آدم کو کسی چیز کے بغیر خلق کرنا؟ نہیں, جب دنیا میں کچھ بھی نہیں ہے خدا نے حضرت آدم کو خلق کیا مٹی سے اور حضرت حوا کو بھی اسی مٹی سے خلق کیا گیا. لہٰذا اب وہ دیکھتے ہیں جب حضرت آدم نے پہلی دفعہ دیکھا تو کیا ریئیکشن تھا حضرت حوا کا. جی
ہماری مٹی اور حضرت آدم یا معصوم کی مٹی کے اندر فرق ہے؟
اب یہ نہ فرق نہیں ہے, فرق نہیں ہے, حدیث ہے اس حوالے سے, حدیث ہے, وہ مفصل حدیث ہے کہ ہماری خلقت یعنی ہم کس قدر مشابہ ہیں ائمہ سے. صحیح ہے, انشاءاللہ مجھے اگر ٹائم ہو آپ کے پاس لیکچر کے بعد ٹھیک ہے تو مجھے یاد دلانا, میں وہ حدیث میں بس یہیں پڑھی ہوئی ہے سامنے, مجھے پیج نمبر وہ میں پوری سنا دوں گا, وہ بہت زبردست حدیث ہے کہ ہم کس قدر نا, پانچ منٹ کی بھی نہیں ہے. ٹھیک ہے, بہت زبردست حدیث ہے واقعی. اچھا اب جب حضرت حوا کو خلق کیا گیا سب سے پہلی مرتبہ, اس وقت حضرت آدم علیہ السلام سوئے ہوئے تھے. ٹھیک ہے, جب وہ بیدار ہوئے نا تو اچانک ان کی نگاہ پڑی حضرت حوا سلام اللہ علیہا کی جانب, اور ایک عجیب ان کو جذبہ اور ایک کشش اور ایک اٹریکشن جاذبیت کا احساس ہوا ان کے دل کے اندر. امام صادق علیہ السلام کی خوبصورت حدیث کہ فلما نظر الیہا نظر الی خلق حسن یشبہ صورتہ غیر انہا انثی فکلمہا فکلمتہ بلغتہ. جب آدم علیہ السلام نے حوا سلام اللہ علیہا کو دیکھا تو انہوں نے دیکھا کہ ایک امام صادق فرمان ہے, تو انہوں نے دیکھا ایک بہت ہی زیبا اور خوبصورت مخلوق ہے جو ان کے ہم شکل ہے. صحیح ہے, دیکھا انہوں نے فرسٹ ٹائم ایک انسان کو دیکھا نا, ورنہ اس سے پہلے کوئی اور انسان فقط وہی انسان تھے. ٹھیک ہے, اب حضرت آدم نے دیکھا ایک اور انسان ہے جو بالکل میرے مشابہ ہے. ٹھیک ہے, اس کی بھی ناک ہے میری بھی ناک ہے. ٹھیک ہے, مشابہ ہے, مگر یہ کہ وہ اب مشابہت کس چیز میں نہیں ہے, میں مرد ہوں وہ عورت ہے. ٹھیک ہے, اب پھر انہوں نے جب آپس میں بات کرنے لگی نا تو حضرت آدم نے محسوس کیا ہے جس زبان میں میں بات کر رہا ہوں اسی زبان میں وہ جواب دے رہی ہے. عجیب نہیں ہے؟ ٹھیک ہے, اب یہ مت پوچھنا کہ وہ زبان اس وقت کیا اسی زبان تھی, انگلش عربک فارسی ملیالم ہندی یہ مجھے نہیں پتا, اس وقت کی زبان کچھ اور تھی مجھے نہیں پتا اس کا. ابھی آئے گی وہ بات, کیا ابھی بتا دوں. ٹھیک ہے, وہ سب بات ریکارڈ ہو چکی ہے ان کی. اوکے, البتہ ائمہ علیہ السلام کی احادیث کے اندر یہ موجود ہے. تو یہ آدم علیہ السلام نے دیکھا بہترین مخلوق ہے. یہاں پر آدم نے پوچھا, اب بات کرنا شروع کی حوا سلام اللہ علیہ سے, پوچھا من انتی, آپ کون ہیں؟ اوکے, تو حوا سلام اللہ علیہا نے فرمایا کہ خلق خلقنی اللہ کما ترا, میں وہ مخلوق ہوں کہ جسے خداوند سبحان نے خلق کیا اور تم اس کو دیکھ رہے ہو. ٹھیک ہے,
ویسے شرما کی بات کرنے
یا اچھے سوال آتے ہیں ماشاءاللہ. اوکے, آدم علیہ السلام نے کہا یا رب یہ کون ہے؟ صحیح ہے, ماذا ما ہذا الخلق, کون سی مخلوق ہے؟ ما ہذا الخلق الحسن, یہ کون سی حسین مخلوق ہے؟ الذی انسنی قربہ والنظر الی. دیکھیں یہاں پر تربیتی نکات خاص طور پر جو हस्बैंड एंड वाइफ के हवाले से बहुत सारी बातें हैं, हस्बैंड एंड वाइफ के मैं बयान नहीं कर सकता अभी फ़िलहाल आपके सामने, ठीक है। अच्छा, हज़रत आदम ने पूछा, खुदा ये कौन सी मखलूक है ज़ीबा कि जब मैं इसको देखता हूँ तो मुझे कुर्बत का एहसास होता है, मानूसियत का एहसास होता है उससे। अच्छा आप देखें इस हदीस में ये जो ताबीरात आई ना, खलकुल हसन, आनसनी, कुर्बत, सही है ना, ये पहली दफ़ा इस्तेमाल ये ताबीरात हो रही हैं। यानी इंसान वजूद में आया है, हज़रत आदम हज़रत हव्वा को देख रहे हैं और उनको देखने के बाद ये ताबीरात इस्तेमाल हो रही हैं। हज़रत आदम ये ताबीरात इस्तेमाल करें, खुदाया ये ज़ीबा मखलूक है, मुझे उन्स का एहसास हो रहा है, मोहब्बत का एहसास हो रहा है, ये ताबीरात क्या मैंने कहा पहली दफ़ा इस्तेमाल हो रही है। यानी क्या, फैमिली सिस्टम की बुनियाद रखी जा रही है। यानी मुझे बताएं, जिस फैमिली के अंदर आप देखें, मसलन एक घर है जिसके अंदर 3-4 बच्चे भी हैं, भाई बहन सब मौजूद हैं, उस फैमिली के अंदर जो रिलेटिव्स और माँ बाप हैं, माँ बाप के दरमियान, बच्चों और माँ बाप के दरमियान अगर ओन्स ना हो, हज़रत आदम फरमा रहे हैं कुर्बत ना हो, तो क्या होगा, वो फैमिली सिस्टम ख़राब हो जाएगा। लड़ाई का नतीजा क्या होता है फिर, वो फैमिली सिस्टम नाबूदी की तरफ जाएगा। हज़रत आदम क्या फरमाना चाह रहे हैं कि फैमिली सिस्टम की बुनियाद मोहब्बत, ओन्स और कुर्बत है तमाम रिश्तेदारों के दरमियान, सही ना। अब यहाँ पर इसी वजह से जिस तरह वहाँ पर हमने कुछ सेशंस के अंदर इंसान शनासी की साख्तार देखी, अब इन अहदीस के अंदर हज़रत आदम और हज़रत हव्वा के किस्से में साख्तार खानवादे देख रहे हैं, फैमिली सिस्टम का साख्तार देख रहे हैं। यहाँ पर खुदावंद सुभान ने हज़रत आदम अलैहिस्सलाम को जवाब दिया और इस जवाब के अंदर वही साख्तार भी बयान हो रहा है, ठीक है ना। एक मिनट मैं बयान तो कर दूँ, सही है, मसला नहीं, मैं इस बारे में आपके साथ एक घंटा मुफसल बाद में बहस करूँ, ठीक है।
इस बारे में बहुत,
हाँ बाद में बोलोगे मेरा इम्तिहान है, आपने मुझे एक घंटा पहले नहीं छोड़ा। या आदम, खुदा ने जवाब दिया, या आदम हाज़िही अमती हव्वाउन अफतुहिब्बु अन तकूना मअका फतुअनिसका वतुहद्दिसुका वतकूना तबअन लिअम्रिका। अब इसके आगे अब मैं जब जवाब को तर्जुमा करूँगा ना, मुझे सवाल नहीं पूछना। खुदा फरमाया, ए आदम ये मेरी कनीज़ है जिसका नाम हव्वा है, आया तुम चाहते हो, ए आदम आया तुम चाहते हो कि ये तुम्हारी दोस्त बन जाए, तुम्हारी हमदम बन जाए, तुम्हारी हम सोहबत बन जाए और हव्वा तुम्हारी पैरवी और इताअत करे, क्या तुम चाहते हो। तो यहाँ पर अब इस हदीस इसी जुमले के ज़ैल में ना ख़ानदानी नुकात बहुत ज़्यादा है कि फ़िलहाल मैं इससे गुज़रने पे फ़िलहाल मजबूर हूँ, ठीक है। अब हज़रत आदम अलैहिस्सलाम ने क्या जवाब दिया, फरमाया नाम या रब, जी हाँ सही है, वला वलका अलैया बिज़ालिक अलहम्द व शुक्र मा बकीत, जी हाँ खुदाया अगर तू मुझे ये नेमत अता कर दे तो मैं ज़िंदगी भर तेरा तेरी हम्द व सना और शुक्र अदा करूँगा, सही है ना। अलबत्ता एक नुक्ता चले मैं यहाँ पर कह दूँ, ठीक है, इस हदीस के अंदर क्या आया, मसलन खुदा ने फरमा वतकून अम्रिका, क्या तुम चाहते हो कि तुम्हारी इताअत करे, यानी बीवी अपने शोहर की इताअत करे, ठीक है। अच्छा अब यहाँ पर पूरा एक वाकया मैं अभी मैं नहीं लाऊंगा, यहाँ पर मैं फ़िलहाल से गुजर जाऊँगा, वरना आप लोग जो है ना सवालात पे सवालात करेंगे। वो ये कि अगर ख़ुद चाहें पढ़ना तो आप पढ़ सकते हैं, मसला नहीं है। वो क्या है कि भाई हज़रत आदम और बीबी हव्वा की मंगनी और या मंगनी तो नहीं कहूँगा निकाह कैसा हुआ, ठीक है, खुदा ने उनका निकाह पढ़ा, ठीक है, और जी बिला के वहाँ कोई मौलवी तो नहीं था ना, मौलाना साहब तो नहीं थे, वो निकाह पढ़ेंगे, ठीक है, ओके। इसके बाद फिर बहुत सारी बातें हैं, अलबत्त मैं गुजर जाऊँगा इससे, ठीक है। मसलन यहाँ पर खुदावंद मुताल ने फरमाया जब निकाह हो गया हज़रत आदम और हज़रत हव्वा सलामुल्लाह अलैहा का, तो खुदा ने फरमाया कि क़द शिअ्तु ज़ालिका, मैंने जो चाहा हो गया, यानी मैंने आप लोग का आप दोनों का यहाँ पर फरमाने के निकाह करा दिया है वक़्त, और अब ये तुम्हारी जौजा और बीवी बन चुकी हैं, फ़ज़म अब तुम ए आदम इसको अपने साथ ले जा सकते हो, ठीक है। अब इसके बाद खुदा के इस फरमान के बाद हज़रत जब खुदा ने कहा कि भाई अब तुम ले जाओ हव्वा को, तो यहाँ पर हज़रत आदम ने कहा कि इलैया फ़अक़बिली, आ जाओ चलते हैं, तो हव्वा ने कहा नहीं तुम आ जाओ हम साथ चलते हैं। ठीक है चले, कन्वर्सेशन मुकालिमा इनका और भी है, फिलहाल मैं इसको नहीं जिक्र कर रहा हूँ। आगे क्या है, अब यहाँ पर देखे ना, ये सब ज़मीन पे हो रहा है ना, जाहिर सी बात है। अब ये जब सब हो गया ना, उसके बाद वो खिताब आता है, उस्कुन अंत वज़ौजुका फिल जन्ना मसलन, है ना। खुदा हज़रत आदम को हुक्म देता है और बीवी हवा को हुक्म देता है कि जन्नत जाओ, वहाँ पर सुकूनत। अब उसके बाद फिर वो जन्नत का खिताब आता है और फिर वो फल का वाकया आता है, शैतान का वाकया, वो सब वहाँ आता है, ठीक है ना। क्योंकि आप देखें, इससे पहले जब तालीम असमा की बात आई थी ना, तालीम असमा का खिताब फ़कत और फ़कत हज़रत आदम के लिए था। सिर्फ हज़रत आदम के वजूद में तालीम असमा इलाही मुहक्कक हुए थे। बाद में जब इनकी शादी होती है ना, क्योंकि हर शादी में क्या होता है, शौहर अपनी बीवी को गिफ्ट और तोहफ़ा देता है, तो यहाँ पर हज़रत आदम ने पूछा मैं हव्वा को क्या तोहफ़ा दूँ, तो खुदावंद ने सुबहान ने फरमाया कि तुम हज़रत आदम को दीन, हज़रत हव्वा को दीन की तालीम दो। क्या दो? दीन की तालीम दो, शरीयत के अहकाम सिखाओ, यानी और असमा इलाही के जाहिर सी बात है अहकाम सिखाओ उसको। तो ये हव्वा सलामुल्लाह अलैहा को तालीम दीन और शरीयत और अहकाम दीनी हज़रत आदम के तवस्सुत से उनको सीखने को मिले, ठीक है। अब एक और बहस यहाँ पर ये कि जब जन्नत से निकलने का खिताब आया कुलना बेतू, तो हज़रत हव्वा सलामुल्लाह अलैहा बिलाखिर, अब हर खातून के अंदर बिलाखिर एक खुदा ने ये उनके वजूद में रखा कि भाई वो अपने आप को मेकअप करते हैं और बनाते हैं, संवारते हैं। तो यहाँ पर हज़रत हव्वा सलामुल्लाह अलैहा ने भी क्या किया, हज़रत हव्वा सलामुल्लाह अलैहा को जब ये खिताब आया ना जन्नत से निकल जाओ, तो जन्नत के अंदर भी हज़रत हव्वा के पास जन्नती परफ्यूम्स थे, इत्र थे उनके पास, जन्नती इत्र थे। हाँ, जब वो खुब हदीस में आई है कि जब वो जन्नत से ज़मीन पर आई ना, तो वो जन्नती इत्र और परफ्यूम्स अपने साथ लेकर आई। सवाल, हज़रत आदम और हज़रत हव्वा सलामुल्लाह अलैहा ज़मीन पर हुबूत किए ना, ज़मीन पर कहाँ? रिवायात के अंदर मौजूद है कि सफ़ा और मरवा तो मालूम है ना, सफ़ा इंसान जब हज पे जाता है तो एक हुक्म बहुत अहम ये कि इंसान जाए 7 मरतबा सफ़ा के पहाड़ और मरवा के पहाड़, दोनों पहाड़ दोनों दौड़ लगानी, सफ़ा से मरवा, मरवा से 7 दफ़ा, कोई आसान काम नहीं है, ठीक है ना। उस ज़माने में ख़ास तौर पर जब ये ज़माना, आज तो माशाल्लाह टेक्नोलॉजी की वजह से वो बिछा दिया उन्होंने, वो क्या ऑटोमेटिक मशीन लगा दिया, ओके, कि आपको भागना नहीं पड़े, या अगर भागे तो तेज़ी से भाग लें आप। हज़रत हव्वा सलामुल्लाह अलैहा को रिवायात के अंदर देखें, जब इनका हुबूत हुआ तो आदम अलैहिस्सलाम को सफ़ा के पहाड़ पर भेजा गया और बीबी हव्वा सलामुल्लाह अलैहा को मरवा के पहाड़ पर उतारा गया, ठीक है, जन्नत से। नतीजा क्या हुआ, इन दोनों के दरमियान जुदाई हो गए। इस जुदाई के नतीजे में हज़रत आदम सलामुल्लाह अलैहि शदीदन गमगीन हो गए, उदास हो गए। क्यों? हाँ, ना 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 ना, ये सज़ा नहीं थी, ये सज़ा नहीं थी। अब वो मुझे नहीं पता ये ऐसा क्यों हुआ। बिलाखिर हज़रत आदम सलामुल्लाह अलैहा ने इस कदर खुदा के सामने गिरिया किया, खुदाया एक तरफ से मैं उस हबूत अव्वल के खिताब से तेरे कुर्ब के मकाम से मैं गिरा दिया गया, यानी मैं तनज़ुल का शिकार हुआ, तेरे जवार से मैं जुदा हो गया जन्नत से, उस ऐसी जन्नत जहाँ पर मलाइका मौजूद है, उस जन्नत से मैं जुदा हो गया और अब हवा से भी मुझे तूने जुदा कर दिया खुदाया। तो यहाँ पर हज़रत आदम ने शदीदन गिरिया किया, उस गिरिए के नतीजे में खुदावंद सुबहान ने हज़रत आदम की दुआ कबूल की और हज़रत आदम को हज़रत हव्वा सलामुल्लाह अलैहि का लोकेशन बताया। अब वहाँ पर उस ज़माने में तो मैप नहीं थे ना, गूगल मैप, ठीक है ठीक है ठीक है। तो बिलाखिर वो हज़रत हव्वा से उनकी मुलाकात हो गई, ठीक है। और फिर यहाँ पर जो एक अहम चीज़ जो पेश आती है वो क्या है, जो दुनिया के अंदर है और वहाँ नहीं है जन्नत के अंदर, और
बदन,
और जन्नत के अंदर सख्तियाँ नहीं हैं लेकिन दुनिया के अंदर क्या है, सख्तियाँ हैं। अब अगर दुनिया में आपको अपने रोज़ी रोटी कमानी है, खाना पीना फराहम करना है, तो क्या करना होगा, जॉब करनी पड़ेगी, खेती बाड़ी करनी पड़ेगी, किशावर्जी करनी पड़ेगी,
बिल्कुल पहला पहले बिल्कुल भी नहीं होता।
हाँ, अब यहाँ पर बात यही है, अब यहाँ पर वही बात है, मैं उस पर आ रहा हूँ, ठीक है। एक मिनट टाइम
हमने इतने सारे काम खेती बाड़ी ये मैं सब एक साथ कैसे किया होगा इतने।
वही तो इतनी सख्ती है, यही तो सख्ती है उनके लिए। बिलाखिर उस वक्त और कोई इंसान भी नहीं था बिलाखिर जो उनकी मदद करे। और बिलाखिर देखें अब यहाँ पर ज़मीनी ज़िंदगी का आगाज़ हो जाता है, और ज़मीनी ज़िंदगी के आगाज़ का तकाजा ये है कि इंसान को अब सख्तियों का सामना करना है। बिलाखिर दुनिया है ही सख्तियों की जगह, और जन्नत में कोई सख्ती नहीं है। बिलाखिर जन्नत में हज़रत आदम अलैहिस्सलाम को सब कुछ रेडीमेड फराहम था, लेकिन अब बिलाखिर चूँकि हबूत का भी शिकार हुए और दुनिया में बिलाखिर आना था उनको, बिलाखिर दुनिया में आना ही था। खुदा के प्लानिंग और तदबीर में सदा ये कि ज़मीनी ज़िंदगी का आगाज़ हो और हज़रत आदम सलामुल्लाह अलैहि की नस्ल से 1,24,000 अम्बिया का के सिलसिले का आगाज़ हो। अब हज़रत आदम सलामुल्लाह अलैहि यहाँ पर तौबा की कबूली और हज़रत हव्वा के साथ मिलने के बाद अब यहाँ पर इस बात के लिए अब वो सोच रहे हैं कि अब मैं खाना पीना कैसे करूँ। ओके तो यहाँ पर खुदावंद सुबहान, अब उस ज़माने में क्या था, उस वक्त तो कुछ भी नहीं था ना कि भाई दुकान पे इंसान जाता है, भाई एक दो मसलन चॉकलेट दे दो, एक दो बिस्किट दे दो मुझे, या चिकन दे दो मुझे, उस वक्त कुछ भी नहीं था ऐसा। वो मैं आ रहा हूँ, वही आ रहा हूँ। तो यहाँ पर हज़रत आदम अलैहिस्सलाम को तो नहीं आता था ना कि मुझे एग्रीकल्चर कैसे करना है, किशावर्जी कैसे करनी है, खेती बाड़ी का काम तो उनको नहीं आता। तो यहाँ पर ख़ुद खुदावंद सुबहान ने हज़रत आदम को तालीम दी कि भाई किशावर्जी एग्रीकल्चर खेती बाड़ी ऐसे ऐसे करते हैं, और उसके नतीजे में जो महसूल निकलता है वो आप फिर उसके ज़रिए बहुत सारी चीज़ें बना सकते हैं और अपना पेट भर सकते हैं, ठीक है ना। तो ये सब उस वक्त प्लांट्स मौजूद थे, घियाहान मौजूद थे, गंदम वगैरह सब कुछ, गंदम और जौ वगैरह उनको कैसे रुष्ट देनी है, एक मिनट, उनको उनका बीज कैसे मसलन काटना है ज़मीन के अंदर, फिर उसका नतीजा क्या होगा, वो सब कुछ खुदावंत सुबहान ने हज़रत आदम अलैहिस्सलाम को क्या किया, तालीम दी, ठीक है। जिस तरह तालीम असमा दी, यहाँ पर अब ज़मीन के आने के बाद भी तालीम का सिलसिला नहीं रुकता है, ठीक है ना। लिहाजा अब एक और चीज़ यहाँ पर बहुत ही खूबसूरत नुक्ता, बहुत ही आली नुक्ता कि अगर इंसान को यकीन आ जाए इस नुक्ते के ऊपर ज़मीन ज़िंदगी बदल सकती है, वो क्या नुक्ता है कि जिस तरह मलाइका खुदा इस आलम की कुव्वतें हैं, बात हुई थी ना, ये वो मलाइका थे जो हज़रत आदम के साथ नाजिल हुए थे। 70,000 मलाइका हज़रत आदम के साथ ज़मीन पर भेजे गए ताकि आदम की खिदमत करें। ओके अब अलावा बर इसके कि मलाइकतुल्लाह इंसान की खिदमत करते हैं और कुवाए आलम है, इसी तरह ये जो उलमा फरमाते हैं गियाहान हैं, प्लांट्स हैं और इस तरह की जो चीज़ें, ये भी कुवाए आलम हैं। क्या है, आलम की कुव्वतें हैं जो अल्लाह ने हमारी खिदमत के लिए रखी है, वरना इंसान कैसे खाता पीता। तो ये क्या है, बस कुवाए आलम है, आलम की ये पावर्स हैं, ये भी ये प्लांट्स हैं जिसको हम बहुत ज़्यादा हम समझते हैं भाई ये मैं मेहंदी को कहता हूँ दो रोटी लेके आओ, जब हम रोटी लाता है हम खा लेते हैं, हमें तो असल जहन में ही नहीं रोटी कहाँ से आई है, ये उसकी पहली शक्ल क्या थी कि अब ये शक्ल बनी है और अब हम इसको मज़े से खा रहे हैं, लज्जत उठा रहे हैं। ये सब क्या है, कुवाए आलम है कि ये सब कुछ हमारी खिदमत के अंदर मौजूद है। अलबत्त होता है बाज़ गियाहान ऐसे होते हैं या बाज़ चीज़ें ऐसी होती हैं जो जहर आलूद होती हैं, लेकिन वो भी इंसान की खिदमत में, कैसे मुझे बताया ना, सांप का जहर, सांप का जहर क्या है, इंसान को बचाता नहीं बचाता, बचाता नहीं बचाता, सम में मार सही है ना, बहुत सारी या सॉरी इंसान, हाँ ऐसे ही है ना, इंसान को कैसे बचाता है, उससे दवाइयाँ बनती हैं, बहुत सारे जहर, देखिए हर जहर ऐसा नहीं कि जहर निकला किसी से और वो फेंक दिया डस्टबिन में, नहीं, उनको इस्तेमाल किया जाता है दारू यानी दवाइयों के लिए, मेडिसिन के लिए, ठीक है ना, और उसके नतीजे में मसलन इंसान निजात पाता है, बहुत सारी अभी साइंस में है, ठीक है। मतलब सांप का जो जहर है, देखिए सांप का जहर तो इंसान के लिए मोहलिक है, लेकिन और कुछ ऐसे बहुत सारे हैवानात होते हैं जिनके बदन से जो है वो जहर निकलते हैं, वो इंसान के लिए मुफीद है। जैसे
जैसा कि आपने बताया था कि एक एक मंथ में मैं जो है सांप बहुत ज़्यादा थे, तो उन लोगों ने कोई केमिकल वगैरह मंगवा के जो ना किए कि जो सारे सांप मर जाएं, तो उन्हें केमिकल लगा दिए सारे, फिर एक दो महीने बाद हुआ कि जो ना फिर भी लोग मरना शुरू हो गए थे, कि जो लोग मरना शुरू हो गए थे, और फिर यानी किसी वजह के बगैर ऐसे मर जाते थे। तो फिर बाद में पता चला इसकी वजह से क्योंकि वहाँ पे कुछ सांप है ही नहीं, और क्योंकि हवा में जो है वो जो जहर होता है वो सांप
हाँ
स्किन के जरिए उसको दे देता है।
देखें, ये भी एक मिसाल है। बहुत सारी, अगर इंसान वही साइंस और साइंस वगैरह को पढ़े ना, तो उसमें बहुत सारी चीज़ें हैवानात का मुताला करे, तो एक बहुत अहम मौजू क्या हैवानात का मुताला करना। बस खुदावंद सुबह ने हज़रत आदम को ये खेती बाड़ी सिखा दी, और नतीजे में हज़रत आदम ने पूरी सीख ली, और ज़मीन पर मशक्क़त की ज़िंदगी, जहमत और सख्तियों की ज़िंदगी का आगाज़ हुआ। अलबत्ता अब ये भी एक टॉपिक है जो मौजूद है कि भाई दुनिया की सख्ती क्या है और इंसान इस सख्ती का मुकाबला कैसे करें। दुनिया की सख्ती के हवाले से अमीर अल-मोमिनीन अली अलैहिस्सलाम ने नहजुल बलागा में क्या अहादीस फरमाई हैं, बहुत सारी चीज़ें। आखिरी बात मैं जो इस सेशन को ख़त्म करने से पहले वो करूँगा वो ये कि चूँकि आदम अलैहिस्सलाम मुश्किल का शिकार हैं, चूँकि और कोई है नहीं ज़मीन के ऊपर सिवाय आदम और हव्वा के अलावा, तो लिहाजा यहाँ पर खुदावंद ने मुताले 70,000 मलाइका भेजे, वही मलाइका जिन्होंने आदम के सामने सजदा किया था। अलबत्ता उलमा फरमाते हैं ये वो मलाइका थे कि एक तो भेजने की क्या वजह थी, क्योंकि एक तरफ से आदम अलैहिस्सलाम हुबूत का शिकार हुए, मकाम व मंजिलत है, खुद भी इलाही से तनज़ुल कर गए, लिहाजा उनको उन्स दिलाने के लिए, मानुसियत के लिए, ताकि कोई उनके पास हो जिनसे वो उनसे ले सके। ओके, वो मलाइका थे, 70,000 मलाइका।
कहा जाता
अलबत्ता
है इंसान एक जामी, यानी इंसान एक जामी मखलूक है, वो
जामे
अकेले नहीं रह सकता।
ओके, अब मैं इस पे आने वाला। देखें,
हाँ
ये
क्या
70,000
करूँगा,
मलाइका उलमा फरमाते हैं, मलाइका तो थे, खुद मलाइका थे, लेकिन एक और ताबीर के मुताबिक ये 70,000 मलाइका दर हकीकत इंसान की अखलाकी सिफात हैं और इंसान के वजूद की कुवा हैं, कुवतें हैं, पावर्स हैं दर हकीकत, ठीक है ना। और दूसरी तरफ से क्या है मलाइका, यानी ये सब मलाइका, हम ये मत समझे कि भाई ये अखलाकी सिफात मलाइका के अलावा है, नहीं, यही मलाइका सिफात अखलाकी इंसान है, यही मलाइका। इसी वजह से हम ये मत समझे कि हम, जैसा अभी इन्होंने कहा कि हम तन्हा हैं इस वक्त, मैं और आप भी, आप ये मत समझे इस वक्त हम तीन बंदे कमरे में बैठे हुए, नहीं, हम तन्हा नहीं हैं, हमारे साथ मलाइका हैं। मसलन अगर आपके वजूद के अंदर आली अखलाक की सिफात मौजूद हैं, यानी आपके साथ मलाइका हमारा है इस वक्त।
लेकिन फिर हमें क्यों डर लगता है?
किसने कहा आपको, अभी आपको डर लगता है वो आपके वहम की वजह से जो आपको डर लगता है, ठीक है ना, वरना इंसान को डरने की ज़रूरत नहीं है, ठीक है। बस हम तन्हा इसी वजह से, एक और हदीस में कि जब इंसान एक अमल साले अंजाम देता है तो एक मलक को ईजाद करता है, और वो मलक हमेशा उसके साथ रहता है, उसके वजूद के साथ रहता है, हमेशा
जन्नत के बाद भी हमारे साथ रहेगा,
हमेशा हमेशा, जब तक इंसान बाकी वो मलक उसके साथ साबित रहता है। ये
जाना
उस
पड़ेगा ही।
ये एक मलक की क्या है, खसूसियत है कि वो हमेशा, जब बन गया ना मलक, वो हमेशा बाकी रहेगा इंसान के साथ। ओके, ठीक है, 70,000 का अदद है, लेकिन मुमकिन है 70,000 से भी ज़्यादा। ओके, 70,000 से भी ज़्यादा सिफात इंसान के वजूद में आ सकती हैं। आदम अलैहिस्सलाम, में आखिरी नुकता बयान कर दूँ, बार बार मैं आखिरी बोल रहा हूँ, जब उनका हुबूत हुआ ना और ज़मीन पर आए, तो वो चूँकि गमगीन थे हमेशा, उदास, एक तो कुर्ब इलाही से वो दूर हो चुके, तो यहाँ पर बाज़ औक़ात उस गमगीनी के आलम में हमेशा कई मुख्तलिफ मौक़ों के पर हज़रत जिब्राईल अलैहिस्सलाम आदम अलैहिस्सलाम की ज़ियारत करने आते थे, ताकि वो अकेला महसूस ना करें अपने आप को। एक दिन क्या हुआ, एक दिन ये हुआ कि बहुत ज़्यादा फासला हो गया और जिब्राईल नहीं आए, और आदम अलैहिस्सलाम के वजूद को जो है ना गम व अंदूर जिन्होंने जो भर दिया था, मुकम्मल गमगीन हो गए थे, तो जिब्राईल अलैहिस्सलाम आए और कहा कि ए जिब्राईल, देखो यार मेरी क्या हालत है। तो यहाँ पर हज़रत जिब्राईल अलैहिस्सलाम ने फरमाया कि जब भी तुम्हें हुज़्न, गम व अंदू का तुम शिकार हो, उदासी का तुम शिकार हो, तो तुम ये जिक्र पढ़ा करो, ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलीयिल अज़ीम। इंसान इस जिक्र के ज़रिए क्या कर सकता है, अपनी गमगीनियों को दूर कर सकता है और अपने वजूद के अंदर वो सुकून को ईजाद कर सकता है, तस्कीन दे सकता है अपने आप को। लिहाजा आप देखें, इंसान कभी भी अकेला नहीं है, कभी भी तनहा नहीं है, خدا فقط نہیں, خدا بھی ساتھ ہے, خدا نہ فقط خدا اس کے ساتھ ہے, خدا اپنے نمائندوں کو بھی بھیجتا ہے, خدا ملائکہ کو بھی بھیجتا ہے اس کے ساتھ. ٹھیک ہے نا. اب ہم کل کے سیشن سے کیا کریں گے, حضرت حابیل اور قابیل کے قصے کو دیکھیں گے کہ بھائی ان کے آپس میں لڑائی کیسی ہوئی اور خود کیا ہوا, مطلب کس طرح یہ لوگ خود ان کی بھی ولادت کیسے ہوئی, اور اس کے بعد آہستہ آہستہ ہم آئیں گے اس قصے کی سنگین حصوں کی طرف, یعنی حضرت حابیل اور حضرت قابیل کے درمیان جو لڑائی ہوتی ہے وہ کیوں ہوتی ہے, اس کا تعلق اب ولایت سے ہوتا ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.